यानी 647-290-3773।
अपनी कम्युनिटी का सब तो वड्डा वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल कीजिए सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा सोडी फर्नीचर तो 3 साल लई नो ब्याज।
142 कैनेडी रोड, ब्रैम्पटन, 9058747171।
बटाला सुपर मार्केट, बटाला सुपर मार्केट, हलाल मीट ते सब्जियां नाले फल भी ताजा मिलदे, इत्थे मछली अंडे दूध दही ते सस्ते चावल मिलदे, मल्ले पकौड़ियां ताजा मिठाइयां गर्म समोसे मिलदे, बटाला सुपर मार्केट।
स्कारपुरो दी वाहिद ते मिसाली सुपर मार्केट, बटाला सुपर मार्केट, 200 मार्कम रोड, स्कारबोरो, मार्कम रोड से इंग्लैंडन का संगम, फोन 416-264-3111।
जिंदगी मुश्किल कर देता है, बाकी बातें एक तरफ। आपके फाइनेंशियल स्ट्रेस का हल है शिराज शफीक, जिनके पास है मिलियंस ऑफ डॉलर्स के प्राइवेट फंड्स। लास्ट मिनट क्लोजिंग्स हो या डिफिकल्टीज, सभी के लिए शिराज शफीक, 416-502-8000,
लाइसेंस नंबर 10845, इंडिपेंडेंटली ओन्ड एंड ऑपरेटेड।
ओपन माइक कैफे एंड कुजीन, जहां आपको मिलेंगे मजेदार खाने जैसे कि लाहौरी गोट कड़ाही, शिनवारी गोट कड़ाही, निहारी, हलीम, पाए, बिरयानी, सीख कबाब, चिकन टिक्का, शवरमा, पिज्जा और मजेदार लाहौरी छोले, पालक पनीर और बहुत सी वेजिटेरियन ऑप्शंस। ओपन माइक कैफे एंड कुजीन, वही देसी अंदाज और वही देसी जायका। केटरिंग स्पेशल, 8 आइटम्स फॉर जस्ट 9.99, मिनिमम 30 पीपल्स, 1310 दंदा स्ट्रीट ईस्ट, मिसिसागा, यूनिट 3। ऑर्डर नाउ, कॉल 416-526-6800।
दांतों का कोई भी मसला हो या करानी हो डेंटल क्लीनिंग, डॉक्टर फयाज एंड एसोसिएट्स आपकी पहली चॉइस। पैराडोंटिक्स, ऑर्थोडोंटिक्स, डेंटल इम्प्लांट, कॉस्मेटिक डेंटिस्ट्री एंड मच मोर। वार्म एंड फ्रेंडली एटमॉस्फेयर, जहां आप अपनी जबान में अपनी तकलीफ बयान कर सकते हैं। आपके पास डेंटल इंश्योरेंस है या नहीं, कोई मसला नहीं। स्कारबरो में एक और मिसिसागा की 2 लोकेशंस पर आपको सर्व करते हैं। अपॉइंटमेंट के लिए अभी कॉल कीजिए 9052325678, मिसिसागा, 4167579999, स्कारबरो।
ITN फूड कॉरपोरेशन, मैन्युफैक्चरिंग से लेकर डिस्ट्रीब्यूशन तक आपके और हमारे किचन की हर जरूरत। एथनिक स्टोर्स के अलावा लॉबलॉज, वॉलमार्ट, सोबीज, फ्रेशको, फूड बेसिक एंड मेट्रो, आपको ITN की प्रोडक्ट्स पिक कीजिएगा। देसी मसाला जात के लिए अशोक का, देसी शान की प्रोडक्ट्स ITN, मीनार की प्रोडक्ट्स लीजिएगा, पांच दरिया, डायमंड, बेहतरीन क्लासिक राइस। ITN आपका अपना ब्रांड, आपके किचन की हर जरूरत पूरी करते हैं।
क्या आप एक कार एक्सीडेंट में इन्वॉल्व हैं और आपको बेहतरीन लॉयर की तलाश है? हेमोफार प्रेजेंस की आपके लिए एक जाना पहचाना लॉयर है और मैं आपकी अपनी अंजुम कुरैशी आपके मसलों को उन तक पहुंचाती हूं। हमारी कंसल्टेंसी बिल्कुल फ्री है। कार एक्सीडेंट में आपका मशवरा लेना आपका कानूनी हक है। आप हमें कॉल कर सकते हैं 416-570-0157। जी हाँ, 416-570-0157।
कहते हैं कि माया को खींचे माया कर कर लंबे हाथ। हैरिसन द मेजेस्टिक मॉर्गेजेस के साथ रेजिडेंशियल, कमर्शियल मॉर्गेज, रीफाइनेंसिंग आपने करनी है, किसी किस्म की इन्वेस्टमेंट प्रॉपर्टी लेनी है, सारे बैंकर्स और लैंडर्स के साथ डीप ताल्लुक आता है इनके। आपको फाइनेंसिंग का बंदोबस्त भी हो जाएगा और चार्जेस भी कोई नहीं देने पड़ेंगे। हैरिसन जी बड़ी कमाल की तिगड़म लड़ा सकते हैं। बस आप कॉल कर लीजिए और पैसे का अरेंज हो जाएगा। $228 से $1000 महीना कैसे बचा सकते हैं? कॉल हैरिसन नाउ 6472281000, हैरिसन ऑफ मेजेस्टिक मॉर्गेजेस।
अगर आप पाकिस्तानी नायकॉप या पाकिस्तानी पासपोर्ट बनवाना चाहते हैं या आपको लगवाना है वीजा, एक ही नाम याद रखें, अल हबीब ट्रेवल। उम्रा पैकेज हो या उम्रा के दौरान मक्का और मदीना में होटल की बुकिंग्स, अल हबीब ट्रेवल मार्केट और ऑनलाइन बुकिंग से बेहतर रेट फराहम करते हैं गारंटी के साथ। आज ही कॉल कीजिए अल हबीब ट्रेवल के शहजाद हबीब को 4167101549। ओपन 7 डेज अ वीक। अल हबीब ट्रेवल 2860 डेनिसन स्ट्रीट मार्कम।
एना सोना कर लिया हुन अपलायंसेस भी स्टेनलेस स्टील दे ही चाहिए।
हाँ जी, स्टेनलेस स्टील दे अपलायंसेस मिलेंगे तानू ब्रैम्पटन टीवी एंड अपलायंसेस दे जिसे फ्रिज स्टोव डिशवॉशर थ्री पीस किचन बंडल इसके अलावा फ्रंट लोड वॉशर एंड ड्रायर एनर्जी सेवर एनर्जी स्टार ते टीवी सेक्शन एच सोनी सैमसंग पैनासोनिक शार्प हर साइज से हर ब्रांड का टीवी विद द लोएस्ट प्राइसेस इन द टाउन सिर्फ ब्रैम्पटन टीवी एंड अपलायंसेस दे ब्रैम्पटन टीवी एंड अपलायंसेस 801 Bowie Drive West Brampton ya call karo 905-450-2828 905-450-2828।
क्या आप या आपकी फैमिली डेथ डिसेबिलिटी या क्रिटिकल इलनेस जैसी नागहानी सूरत हाल के लिए तैयार है? अगर नहीं तो सन लाइफ की प्रदीप जी का नाम याद रखिएगा 4168945872।
जी हाँ, सलाह मशवरे और किसी भी पॉलिसी के रिव्यू में मैं प्रदीप सिंह आपकी पूरी मदद करूँगा।
ट्रस्ट वर्दी ऑनेस्ट चार्टर्ड लाइफ अंडरराइटर एंड कैनेडियन हेल्थ स्पेशलिस्ट मिस्टर प्रदीप फ्रॉम सन लाइफ 4168945872
और हर ट्यूजडे को मेरे टॉक शो में जरूर शामिल हों।
क्या आपकी फैमिली में मसाइल चल रहे हैं और हालात आपको लेके जा रहे हैं डाइवोर्स की जानिब, या आपका प्यारा बिना विल लिखे या विल लिखकर आपको छोड़ के जा चुका है? विल के मुतालिक कोई भी काम हो या आपको चाहिए ट्रस्टीशिप सर्टिफिकेट या आपकी रियल स्टेट क्लोजिंग नजदीक है और आप हैं एक तजर्बेकार लॉयर की तलाश में, इन तमाम कामों के लिए आपकी मदद के लिए एक बाएतमाद इदारा मलिक लॉ ऑफिस बैरिस्टर्स एंड सॉलिसिटर्स मोहम्मद अतीक मलिक आपकी तमाम कानूनी मसाइल में आपकी रहनुमाई करेंगे। GTA में 2 लोकेशन मिसिसागा 168 क्वीन स्ट्रीट साउथ यूनिट 201 इन स्कारब्रो 1825 मार्कम रोड यूनिट 205। कॉल टुडे मलिक लॉ ऑफिस 9052914455 9052914455। अस्सलाम वालेकुम, नमस्ते, सत श्री अकाल, आदाब, कैसे हैं आप सब? उम्मीद करते हैं कि सब खैरियत से होंगे। आज साजो आवाज प्रोग्राम में खुश आमदेद कहते हैं आपको। आज अप्रैल की हो गई है 16 तारीख और साल 2024 और अब से पहले प्रोग्राम आपने सुना नगारा रेडियो, दिन भर इसी तरह 770 AM पे प्रोग्राम का सिलसिला चलता रहता है, रेडियो प्रोग्राम जो सुबह अर्ली मॉर्निंग से लेके सनसेट तक। तो आज भी हमारी नशरियात वैसे तो 24 आवर वेबसाइट पर आप सुनते ही हैं eawaz.com पर, लेकिन लाइव नशरियात जो है वो 8 बजे तक होंगी। तो बहुत सारी इन्फॉर्मेशन अपडेट न्यूज की नगमों के साथ ये प्रोग्राम स्टार्ट हो गया है और उम्मीद करते हैं कि अगर आप इस वक्त बाहर हैं ट्रैवल कर रहे हैं तो आपका सफर अच्छा गुजरे और आपने भी प्रोग्राम में साथ शामिल होना है। और प्रोग्राम को अगर आपने फोन पर सुनना है, इन केस अगर आप कहीं दूर हैं स्टैटिक आपको महसूस हो रहा हो, तो आप फोन नंबर डायल कर लीजिए। लोकल नंबर है 6478724900 6478724900 और अपने फोन्स के ऊपर ऐप को लोड कर लीजिए, वो है ई आवाज। तो जितने भी फोन स्मार्टफोन है आपके पास, आईफोन है या दूसरा वाला जो फोन है, तो आप ऐप को डाउनलोड कर सकते हैं और कोई भी प्रोग्राम आपने सुनना हो वीक डे का वीकेंड्स का तमाम स्केड्यूल की इन्फॉर्मेशन जो है वो मौजूद है। अगर आपने एडवर्टाइज करना है, आपका कोई ऐसा बिजनेस है जो आप चाहते हैं उसकी इन्फॉर्मेशन बहुत सारे लोगों तक आगे पहुंचे, तो उसके लिए भी इन्फॉर्मेशन के लिए आप कॉल कर सकते हैं 6478986245 6478986245 पर आप कॉल कर सकते हैं। इस वक्त ब्यूटीफुल समर लाइक वेदर है, 18 डिग्री टेम्परेचर है और ये मिसेस सागा का है। तो अगर आप दूर नॉर्थ के ऊपर हैं या कहीं और तो डिपेंड करता है, लेकिन मिसिसागा में इस वक्त 17 डिग्री टेम्परेचर है और आज रात को टेम्परेचर हो जाएगा रात में 6 डिग्री हो जाएगा और सुबह कल वेंसडे जो होगा वो 8 डिग्री होगा। कल क्लाउडी होगा, थोड़ी सी बारिश है, लेकिन इस वक्त एंजॉय कीजिए सनी स्काइज और ब्यूटीफुल 18 डिग्री टेम्परेचर। और प्रोग्राम में बहुत कुछ होगा, आज कुछ इम्पोर्टेंट खबरें भी आपके साथ शेयर करेंगे। टोरंटो पियर्सन एयरपोर्ट आपको याद होगा कि साल पहले एक चोरी हुई थी, सोने की चोरी हुई थी, जिसकी इन्फॉर्मेशन आ गई है, पुलिस ने उस सिलसिले में अरेस्ट भी वगैरह सारी इन्फॉर्मेशन हुई है अनाउंस किए हैं। ये $20 मिलियन का टोरंटो पियर्सन एयरपोर्ट के ऊपर जो गोल्ड की चोरी हुई थी, उस सिलसिले में आज पुलिस ने इन्फॉर्मेशन दी है। इसकी सारी इन्फॉर्मेशन आप तक जाएगी। और इसके अलावा टोरंटो पुलिस ने आज तकरीबन 54 अरेस्ट भी किए हैं, और ये जो एक इसके ऊपर चार्जेस लगे हैं, 54 चार्जेस लगे हैं, ये जो कार जैकिंग हुई है इसके बारे में इन्फॉर्मेशन जो है वो पुलिस ने दी है, और साथ साथ चार्जेस भी लगाए हैं। तो ये जो कारों की चोरी है और साथ साथ इस तरह के जो अरेस्ट हो रहे हैं, तो चलें लगता है कि पुलिस थोड़ा सा इसमें पहल कर रही है और लोगों को पकड़ भी रही है। तो आई होप कि आने वाले वक्त में जो है ये जो कार जैकिंग का या चोरियों का जो थेफ्ट का इतना सिलसिला बढ़ गया था, हो सकता है कि देखने में लोगों को थोड़ा सा अगर इसमें सजाएं ज्यादा दी जाएं तो थोड़ी कमी आए। तो और बहुत सारी इन्फॉर्मेशन के साथ आप के साथ प्रोग्राम को लेकर चलेंगे। आरफा जी मेरे साथ बिल्कुल मौजूद इस वक्त प्रोग्राम में शामिल हो चुकी हैं। वेलकम आरफा जी।
अस्सलाम वालेकुम सरवत, बहुत शुक्रिया, आपने बड़े अच्छे तरीके से कवर किया। आपकी जो दो तीन बड़ी इम्पोर्टेंट न्यूज हैं उनको हम हाईलाइट करेंगे आज के प्रोग्राम में। हमारी वेबसाइट eawaz.com, और मेरी रिक्वेस्ट है कि आज के प्रोग्राम में आपकी शमूलियत बहुत इम्पोर्टेंट है। हसन अस्करी साहब आज हमारे साथ हैं, ये चीफ मिनिस्टर थे PDM-1 के दौर में, चीफ मिनिस्टर जनाब हसन अस्करी साहब, एंड ही इज इंटरनेशनल थिंक टैंक्स के बड़े इम्पोर्टेंट मेंबर हैं। इनके आर्टिकल्स पब्लिश होते हैं अराउंड द वर्ल्ड, इंटरनेशनल स्केल पे, इंटरनेशनल स्केल पे इनकी कम्युनिकेशन होती है। हम में से बहुत से लोग जब पाकिस्तान की सूरत हाल के बारे में गौर करते हैं तो हम ये कहते हैं कि पाकिस्तान में ये हो गया, पाकिस्तान की अपनी जो कैपेसिटी है आपको भी पता है, मुझे भी पता है, ऑफकोर्स खित्ते के उस हिस्से में हम मौजूद हैं जिसकी अहमियत बहुत ज्यादा है, और अगली उभरती हुई ताकत चाइना है, और चाइना को ब्लॉक करने के लिए जो सिस्टम है, चाइना ने पाकिस्तान के साथ इल्हाक किया, उसके बाद आपको पता ही है सीपैक का, और सीपैक के बाद फिर ये चाइना पाकिस्तान ईरान टर्की के साथ और अफगानिस्तान को मिला के जो एक सिस्टम डेवलप किया जा रहा था वो किस तरफ जा रहा था, मगर अब वी आर एट द वर्ज ऑफ थर्ड वर्ल्ड वॉर, लेट्स सी इफ इट हैपन्स और नॉट। दुनिया के बहुत से ममालिक जो कह रहे हैं कि थर्ड वर्ल्ड वॉर नहीं होना चाहिए या ये एस्केलेट नहीं होना चाहिए मामला, मगर एक तरफ G7 के तमाम ममालिक जो हैं वो इसराइल को शह भी दे रहे हैं, दूसरी तरफ एक चीज नजर आ रही है कि प्रेसिडेंट बाइडेन ने कहा है कि इसराइल इसके बाद जो भी एक्शन लेगा वो अमेरिका को कॉन्फिडेंस में लेके लेगा। मगर जो एक अटैक हुआ था जिसके बारे में उन्होंने कहा कि वो अटैक इवन बेंजामिन नेतन्याहू को भी इन्फॉर्म नहीं किया था, जो इसराइली डिफेंस फोर्सेज थी, तो साहब कल कलाम को अमेरिका को भी नहीं इन्वॉल्व किया जाएगा। दुनिया जिस जगह पे खड़ी हुई है और उसके हवाले से बात करेंगे। पाकिस्तान अपना रोल जो प्ले कर रहा है, ऑफ कोर्स चाइना और ईरान के बारे में आप जो कुछ भी कह लें, इस पाकिस्तान का बड़ा अच्छे ताल्लुकात भी रहे, वी वर वेरी स्ट्रांग दोज डेज, वन ऑफ दोज डेज, मगर अब ये जो हम लोग बाज़ औकात चीजों को खराब करने में आम इंसान का जो रोल है वो बहुत इम्पॉर्टेंट है। ईरान के बारे में जो कुछ कहा जा रहा है, मैं कुछ भी नहीं कहना चाहती, हसन अस्करी साहब को हम इन्वॉल्व करने जा रहे हैं इसमें, मैं सिर्फ इतना कहूंगी कि आई माइट नॉट बी एबल टू टेक लाइव कॉल्स, या शायद हम लाइव कॉल्स ले भी लें उस इंटरव्यू के दौरान, बिकॉज इट विल बी लाइव इंटरव्यू, मगर मेरी आपसे रिक्वेस्ट है कि उस दौरान अगर आपकी कोई रिजर्वेशन हो, आपका कोई क्वेश्चन हो, तो प्लीज मुझे टेक्स्ट कर दीजिएगा। मेरा नंबर 6478986245 हमारा नंबर है। आज के प्रोग्राम में अभी जैसे सरवत ने दो तीन न्यूज के बारे में कहा, दिस इज अ वेरी इंपॉर्टेंट न्यूज जिसको इन्होंने आपके साथ शेयर किया। आपको याद होगा आज से एनिवर्सरी है, पहला साल है एनिवर्सरी का, और ये एनिवर्सरी जो पियर्सन एयरपोर्ट पे अभी तक उन जिन लोगों ने ये चोरी की है उन लोगों के नाम को के अनाउंस नहीं किए गए, मगर पुलिस ने उसके हवाले से कुछ एक अरेस्ट किए हैं। दे आर वेटिंग फॉर दी प्रेस कॉन्फ्रेंस एनी मोमेंट, जिसमें वो नाम अनाउंस करेंगे कि किन को अरेस्ट किया गया, हम उसके बारे में तस्करा आपके साथ करेंगे अभी थोड़ी देर के बाद। एक और चीज जो है टोरंटो पुलिस ने अनाउंस किया है, कार जैकिंग के हवाले से भी इन्होंने लोगों को अरेस्ट किया है। तीन टीन एजर्स को अरेस्ट किया गया है और 54 चार्जेस उनके ऊपर लगे हुए हैं। और यकीनन हमारी ओंटेरियो की गवर्नमेंट ने जैसे कहा कि जुवेनाइल एक्ट को चेंज होना बहुत जरूरी है कि ये टीन एजर्स को, यंग बच्चों को जब इन चीजों में इन्वॉल्व किया जाता है तो उनके दिमाग से वो खौफ हटाया जाता है, मगर वो चार्जेस इतने स्ट्रांग होते भी नहीं है। तो बहरहाल पियर्सन एयरपोर्ट के बारे में अगर मैं आपको कहती हूं तो 24 मिलियन डॉलर की ये थेफ्ट हुई थी जो पियर्सन एयरपोर्ट पे हुई थी। और एक साल एनिवर्सरी के बाद आज अल्टीमेटली पुलिस ने इसके बारे में बताया। ये कैनेडा वेयर हाउस में, एयर कैनेडा के वेयर हाउस में ये चोरी हुई थी पियर्सन इंटरनेशनल एयरपोर्ट पे। पी रीजनल पुलिस ने और यूएस ब्यूरो ऑफ एल्कोहल एंड टोबैको एंड फायर आर्म्स अनाउंस करेंगे इसकी डिटेल वेरी सून। और प्रोजेक्ट 24K का इसको नाम दिया गया है। यकीनन ऑफिसर्स फ्रॉम द ज्वाइंट टास्क फोर्स विल होल्ड अ प्रेस कॉन्फ्रेंस 8:30 ब्रैम्पटन में, आई बिलीव सो ये कल इसकी प्रेस कॉन्फ्रेंस होगी। यकीनन जो ही इसकी आगे खबर हमें मिलती है वो भी हम आपके साथ शेयर करेंगे। इस चोरी में जो पियर्सन एयर कैनेडा के वेयर हाउस में ये चोरी हुई थी आज से तकरीबन एक साल पहले, इसमें 400 किलोग्राम सोना था, 1.95 मिलियन यूएस कैश था इसमें। और इसको कैसे चुराया गया था, वेरी स्ट्रेंज, जहाज में से उतरता है और जहाज में से उतरने के बाद वेयर हाउस में से ये चुराया जाता है। अल्टीमेटली पुलिस ने इसके बारे में एक और चीज, ऑफ कोर्स लिबरल्स बड़े स्ट्रांगली रिजेक्ट करते हैं कि हाईवे 413 जो है बड़ी प्रॉब्लमैटिक सिचुएशन होगी और ये एयर पोल्यूशन इससे बढ़ेगी। वेयर एज अल्टीमेटली अल्हम्दुलिल्लाह फोर्ड गवर्नमेंट ने कहा है कि हाईवे 413 कंस्ट्रक्शन कुड बिगन नेक्स्ट ईयर, अगले साल में हाईवे 413 जो कि ऑल द वे शेल्बोर्न और ब्रैम्पटन, जॉर्ज टाउन और ये नीचे आके 401 और 403 को मिलाती हुई आगे की तरफ बढ़ेगी। अगर हम ईस्ट एंड की तरफ चले जाएं तो एक से ज्यादा हाईवेज आपको नजर आती हैं, बट वेस्ट एंड की तरफ इट्स ओनली हाईवे 427 और 427 के बाद कोई और हाईवे नहीं थी। और ब्रैम्पटन आपको पता ही है कितनी तेजी से एक्सटेंड होता चला जा रहा है। अल्टीमेटली साहब आज इसके बारे में भी इन्फॉर्मेशन आ गई है। आज क्रिस्टिया फ्रीलैंड पेश करेंगी और ट्रूडो गवर्नमेंट का एनुअल बजट पेश किया जाएगा, हम कोशिश करेंगे उसके बारे में भी हाईलाइट आपके साथ जरूर शेयर करें। आज कनाडा का इन्फ्लेशन रेट भी उन्होंने दे दिया, 2.9% के ऊपर है मार्च में इन्फ्लेशन रेट। कहा यह जाता है कि ये आज अल्टीमेटली वही बात उन्होंने कर दी कि ये जो पेट्रोल की बढ़ती हुई कीमत है जिसको कंट्रोल नहीं गवर्नमेंट कर पा रही उसकी वजह से, दुनिया में तेल है जिसने सारी की सारी तरफ आग लगा देनी, अभी तो सिर्फ तेल की बात है, आप देखिए पानी की बात भी आगे आगे चलती जा रही है। कनाडा का इन्फ्लेशन रेट 2.9% मार्च में, ऑफ कोर्स इसका मुर्द इल्जाम ठहराया है हायर गैस प्राइसेस को। और वो कहते हैं कि लेट्स सी कि जून में जो प्रेडिक्शंस यही हैं कि जो आपका मॉर्गेज रेट है उनको गवर्नमेंट काटे, नो मैटर अमेरिका काम करता है या ज्यादा करता है, मगर ख्याल किया जाता है कि कनाडा आपका इंटरेस्ट रेट काटेगा इन द मंथ ऑफ जून। सुन रहे हैं प्रोग्राम सासोबास, मैं आपके साथ आरिफा मुजफ्फर, 3:30 में मेरे साथ होंगे जनाब जलीलुर रहमान साहब और उनके साथ होंगे हमारे साथ हसन अस्करी साहब जो कि PDM-1 के दौर में पंजाब के चीफ मिनिस्टर भी रहे, उनसे हम बातचीत कराएंगे। सिर्फ पंजाब का चीफ मिनिस्टर होने की बात नहीं है, ही इज एन इम्पॉर्टेंट पार्ट ऑफ थिंक टैंक, इंटरनेशनल थिंक टैंक्स का इम्पॉर्टेंट पिलर है और उनके जो आर्टिकल्स हैं अराउंड द वर्ल्ड पब्लिश होते हैं, उनकी इंट्रैक्शन अराउंड द वर्ल्ड है। पाकिस्तान की जो इस वक्त की सूरत हाल है उसमें मेन रिस्पॉन्सिबिलिटी जाहिर है जियो पोलिटिकल सिचुएशन की वजह से जो प्रेशर पाकिस्तान पे आ रहा है वो आपको पता ही है, इंटरनेशनल दबाव है। और अब अगर हम आगे बढ़ रहे हैं ईरान और इसराइल के दरमियान, अल्टीमेटली ये वॉर ब्रेक, क्योंकि आज इसराइल ने अपना अंदिया, आज नहीं बल्कि कल ही इसराइल ने अपना अंदिया या अपना बता दिया था कि वो डेफिनेटली ईरान ने जो उनकी सरजमीन पे हमला किया है उसका जवाब देंगे जरूर। سن رہے ہیں آپ پروگرام ساز آواز میں آپ کے ساتھ یہ تمام کی تمام بات چیت ہم آپ سے ڈسکس کریں گے اینڈ آف کورس ہلکا پھلکا لائٹ پروگرام بھی ہوگا مگر 6 بجے کے بعد دا پروگرام ول بی مچ مور لائٹر اور ہم انٹرٹینمنٹ کی طرف لے کے چلیں گے دین کو بھی نبھائیں گے دنیا کو بھی نبھائیں گے ہمارے پروگرام میں سپورٹ کرنے کے لیے میں شکر گزار ہوں میگا منی ایکسچینج کی اگر آپ نے رقم پاکستان بھیجوانی ہے تو میگا منی ایکسچینج سے رابطہ کیجیے 9052794754 اینڈ آف کورس اف اٹ از اے ہارڈ ارنڈ منی وہ کہتے ہیں نا ایزی کم ایزی کو اگر تو آسانی کا پیسہ ہے تو پھر بات اور ہوتی ہے مگر ہارڈ ارنڈ منی وی آلویز ہماری ریزرویشن ہوتی ہے کہ میرا پیسہ خیریت سے پہنچ جائے مکمل پیسہ پہنچ جائے اور مجھے وقت بر وقت ترسیل ہو جائے تو میگا منی ایکسچینج پہ آپ کاؤنٹ کر سکتے ہیں ہمارے آج کے پروگرام کو ویلج ٹیسٹ بھی تعاون دیتے ہیں ویلج ٹیسٹ جہاں کا کھانا بہت بہترین ہے اینڈ میں نہیں وی ور اراؤنڈ 40-45 پیپل آن دس سنڈے لاسٹ سنڈے کو اور میرا خیال ہے ایک ایک بندے نے کوالٹی آف فوڈ کے بارے میں بہت اپریشیٹ کیا ٹیسٹ آف فوڈ اسپائسیز نہیں تھے اور مزے کی بات یہ ہے کہ مینجمنٹ اٹ سیلف واز پرزینٹ تھرو آؤٹ دا ٹائم اینڈ اٹ از ناٹ اونلی دیٹ سنڈے دے آر آلویز پرزینٹ دیئر تو آپ سے ریکویسٹ ہے اتنی ویرائٹی ہے کھانے کی کہ میرا خیال ہے آپ تھک جائیں گے کھانا ختم نہیں ہوگا سویڈیشز میں بھی بہت ویرائٹی ہے ویلج ٹیسٹ 9052323663 آپ ان کی ویب سائٹ www.villagetaste.ca پہ اگر آپ چاہیں تو یو کین ریزرو یور پارٹیز دے ہیو انڈیپینڈنٹ رومز ہیں اور آپ اپنے پرائیویٹ رومز بک کر سکتے ہیں دس فرائیڈے سیٹرڈے اینڈ سنڈے از ویری امپارٹنٹ کوئک ٹرک لیوب از اے ویری امپارٹنٹ اینڈ اسٹرانگ ریپرزینٹیٹو اور اسپانسر آف 770 ٹرک ورلڈ کا ایکسپو ہے اور یہ انٹرنیشنل سینٹر میں ہے ان دی ہارٹ آف مسساگا ایئرپورٹ روڈ کے ساتھ یہاں پر 3 دن کا یہ پروگرام ہے 10,000+ انسینٹیو اس میں ہے کوئک ٹرک لیوب کا بوتھ ہوگا اینڈ ایکچولی دا ٹکٹ اگر آپ وداؤٹ بکنگ چلے جاتے ہیں تو دیر از اے ٹکٹ فار $20 مگر اگر آپ یہ ان کی ویب سائٹ پہ جائیں تو QTL اگر آپ دیتے ہیں ٹرک ورلڈ کی ویب سائٹ پہ جائیے ٹرک ورلڈ تو وہاں پہ QTL truckworld.ca پہ اگر آپ جائیں تو QTL اگر پریس کریں گے تو آپ کو کوپنز ملنا شروع ہو جائیں گے میری آپ سے ریکویسٹ ہے یہ کوپن ضرور حاصل کیجئے گا سو اٹ از ایبسولیوٹلی فار فری دین سو ہیو فن انجوائے جس سی واٹ دا ٹرکس آر کیا ان کی ریکوائرمنٹس ہے دکھنے میں چیز کیا لگتی ہے اور حقیقت میں اس کے ساتھ اور جھمیلے کتنے ہوتے ہیں آج کے پروگرام میں الحبیب ٹریولز کا بھی میں تذکرہ کرنا چاہتی ہوں رقم پاکستان بھیجوانی ہے تو الحبیب ٹریولز سے رابطہ کیجئے گا الحبیب ٹریولز مارکھم مسجد کے بالکل برابر میں الحبیب گروسرز الحبیب ٹریولز اگر آپ نے پاسپورٹ سے متعلق پاکستان کی کاؤنسلیٹ سے متعلق چاہے وہ نائیکاپ ہو چاہے وہ اٹیسٹیشن ہو چاہے وہ پاسپورٹ کا رینیول ہو چاہے وہ ویزا کا حصول ہو آپ اپنے ڈاکیومینٹس الحبیب ٹریولز کو دیجئے گا اینڈ آئی پرامس کے دنوں میں آپ کا کام ہو کے آپ کے گھر آ جائے گا سو یو ڈونٹ ہیو ٹو اسپینڈ یور ٹائم آن دا روڈ اور یا کیوز میں آپ کو لگنے کی کوئی ضرورت نہیں ہے کسی سفارش کی ضرورت نہیں ہے جسٹ کانٹیکٹ الحبیب ٹریول اینڈ آئی پرامس یو ول گیٹ ویری فائن سروس 9055547786 ان کا نمبر ہے آج کے پروگرام میں اسی طرح بات چیت کا سلسلہ بھی چلتا رہے گا ڈونلڈ ٹرمپ آج سیکنڈ ڈے اپنے ٹرائل کے حوالے سے وہاں پر موجود ہیں ڈونلڈ ٹرمپ نے یہ کہا کہ نیکسٹ منتھ ان کے بیٹے کی گریجویشن ہے بٹ دا کورٹ آف کورس ول ناٹ الاؤ ہم آپ کو پتا ہے اس سے پہلے بھی 2 بار ایسے ہو چکے ہیں ایک بار ان کی شاید مدر ان لا کی ڈیتھ ہوئی تھی جس میں کورٹ نے کہا تھا آف کورس آپ کورٹ نہ اٹینڈ کریں آپ چلے جائیں مگر وی ول کیری آن آر پروسیڈنگ تو وچ ہی کوڈ ناٹ اٹینڈ دیٹ فیونرل پھر انہوں نے بعد میں اس کو اٹینڈ کیا تھا ابھی وہ کہتے ہیں کہ میرے بیٹے کا آل دو میرے بیٹے کا گریجویشن ہے بٹ لیٹس سی اب آف کورس اگر یہاں پہ کوئی فیصلہ غلط بھی ہو جاتا ہے یا ڈونلڈ ٹرمپ کے اگینسٹ بھی ہو جاتا ہے بیکاز یہ ایریا ڈیموکریٹس کا ایریا ہے اور جتنی جیوری کی سلیکشن کی گئی ہے مجھے بے اختیار آج جب میں اس کے بارے میں سن رہی تھی نا تو مجھے ضیاء الحق صاحب کا ایک الفاظ یاد آ گئے ضیاء الحق مرحوم ظاہر ہے ضیاء الحق صاحب نے بھٹو صاحب کو جیل کیا اور جیل کرنے کے بعد پھر جو بھی پریشر جوڈیشری پہ آیا آپ کو بھی پتا ہے ہمیں بھی پتا ہے اور کس طرح آرمی اور جنرل صاحب اس میں انوالو تھے بٹ ایٹ دا اینڈ آف دا ڈے انہوں نے ایک لفظ کہا تھا کہ اگر بھٹو کو میں چھوڑ دیتا ہوں ہم دونوں میں سے ایک ہیز ٹو گو ون ہیز ٹو گو ایدھر بھٹو ہیز ٹو گو اور جنرل ضیاء، ایک کی قربانی مست تھی. یعنی اگر وہ بھٹو صاحب کو رہا کر دیتے تو بھٹو صاحب نے سیک کرنا تھا جنرل صاحب کو، اور اگر حالانکہ میرا خیال ہے بھٹو صاحب کو اس قابل تو کسی نے بھی نہیں چھوڑنا تھا کہ ایک آرمی کے بندے کو پہ ہاتھ اٹھایا جائے. آپ کو پتا ہوگا، اگین میں اگر یہ بات کر رہی ہوں اگر ریڈیو کے حوالے سے بات کر رہی ہوں، لال مسجد کا سانحہ آپ کو یاد ہی ہوگا پرویز مشرف کے صاحب کے دور میں ہوتا. یس، آئی پرسنلی ٹوٹلی ریجیکٹ کرتی ہوں کہ اسٹیٹ کے اندر اسٹیٹ ہو. ہمارے ہاں اسٹیٹ میں اسٹیٹ ہے، یعنی ایک اسٹیٹ ہے جہاں پہ پولیٹیشنز اپنا ایک باقاعدہ اسمبلی میں قانون بنایا جاتا ہے اور اس قانون کو ایگزیکیوٹ کیا جاتا ہے. بٹ انفارچونیٹلی آرمی کی انٹروینشن رہی، جو بھی وجہ سمجھ لیں، چاہے بیرونی طاقتوں کا دباؤ سمجھ لیں یا جو بھی آپ سمجھ لیں، اور اس کے بعد ہمارے جو دینی ادارے اور مدارس ہیں انہوں نے اپنے اداروں نے اپنی جو ورک فورس ہے اس کو اتنا اسٹرانگ کر لیا. آپ کو یاد ہوگا لال مسجد کا جب واقعہ ہوا تھا تو یہ ڈنڈا بردار خواتین نکلی تھی جنہوں نے ہر چیز کو اپنے کنٹرول میں لیا تھا. دیٹ واز ایبسلیوٹلی رانگ. اور پھر جناب پرویز مشرف صاحب کے دور میں یقیناً ایک لحاظ سے یہ فیل صحیح بھی تھا کہ کیسے ہو سکتا ہے، مگر میں وہاں پہ یہ کہتی ہوں کہ کیسے ہمارے انٹیلیجنس کے ادارے تھے کہ ان کو پتا بھی نہ لگا کہ لال مسجد کے اندر اتنا اسلحہ چلا گیا. آج بھی ون آف دا جرنل ہی از اسٹل الائیو جو اس آپریشن کو کنٹرول کر رہے تھے، ان کے اوپر بہت سارے چارجز بھی ہیں، ان کے قتل کا فتویٰ بھی لگا ہوا ہے، بٹ ہی از الائیو، ہی از انڈر دا پروٹیکشن بائی دا آرمی. اچھا، تو یہی باتیں آج کے پروگرام ہر کریں گے. ابھی سے تقریباً 7-8 منٹ کے بعد میرے ساتھ میں آپ کو پاکستان لے کے چلوں گی، اور پاکستان سے ہمارے ساتھ ہوں گے حسن عسکری صاحب، اور ان کے ساتھ ہمارے ساتھ ہوں گے جناب جلیل الرحمان صاحب، اسٹوڈیو میں ہمارے ساتھ موجود ہوں گے، اور ہم اس وقت پاکستان کی جیو پولیٹیکل پوزیشن کا ذکر کریں گے. دس از ویری انفارچونیٹ کہ ہم چیزوں کو سمپل رکھتے ہوئے صرف پاکستان کی بات کرتے ہیں. آپ کو پتہ ہی ہے کہ پاکستان میں چاہے وہ ہمارے چیف آف دا آرمی اسٹاف ہوں، چاہے وہ ہمارے پرائم منسٹر ہوں، چاہے آپ بیگرز کی ہی بات کر لیں، سعودی عربیہ میں بیگرز کی بات کریں، ملک میں بیگرز کی بات کر لیں، ڈکیتیوں کا ذکر کر لیں، لولیسنس کس حد تک ہے، مگر جب ہمارے لیڈرز ہی وہ کچھ کریں گے تو جیسا باپ ویسا سپوت والی بات ہوگی. تو بہرحال سٹے ٹیونڈ. مگر اس وقت ایک ملاقات کی طرف لے کر کے جانا چاہتی ہوں. ملاقات میں ہم بے شمار شکریہ ادا کرنا چاہتے ہیں اپنے سپانسرز کا جو اس قابل کرتے ہیں کہ ڈفرنٹ سیگمنٹس ہم آپ کی خدمت میں پیش کر سکیں. جناب شفیق صاحب ہمارے ساتھ ہوتے ہیں، شیراز شفیق صاحب ہمارے ساتھ ہوا کرتے ہیں، اکال مورگیجز کے ساتھ آپ کا تعلق ہے، اور وہ کہتے ہیں کہ آپ کے کریڈٹ سکور ہے، آپ کی پراپرٹی کی ویلیویشن ہے، آپ پرچیز کرنا چاہتے ہیں، آپ ری فائنینس کرنا چاہتے ہیں، یا آپ کوئی لونز لینا چاہتے ہیں، آپ بزنس لونز لینا چاہتے ہیں، تو میں آپ سے ریکویسٹ کرتی ہوں ایک دفعہ شیراز شفیق سے مشورہ ضرور کر لیجئے گا. ونڈرفل پرسن، اینڈ اگر وہ پرومس کرتے ہیں تو ہی ڈیفینیٹلی ڈیلیورز. شیراز شفیق کا نمبر 416-502-8416-502-8000 شیراز شفیق کا نمبر ہے. شیراز، ہم آپ کو آج کے پروگرام میں خوش آمدید کہتے ہیں. السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. عرفہ جی، سنائیں کیا حال ہے آپ کے؟
لیٹ عید مبارک، اللہ تعالیٰ آپ کو خوشیاں دے سکتے، اور آپ ابھی ریسنٹلی سعودی عربیہ سے بھی ہو کے آئے ہیں. شیراز شفیق، سب سے پہلے عید مبارک، اس کے بعد بہت شکریہ فار آل یور آن گوئنگ سپورٹ اینڈ ٹو بی ویری پروفیشنل ٹو پے یور بلز آن ٹائم. تھینک یو ویری مچ فار یور آن گوئنگ سپورٹ. مجھے بتائیے گا کہ شیراز شفیق، آج کی جب یہ انفارمیشن ہے کہ کینیڈا کا انفلیشن ریٹ 2.9% پہ، اور انہوں نے کہا ہے گیس کو ریسپانسبل ٹھہرایا ہے، گیس کی ہائر پرائسز کو، اور ایک اور چیز انہوں نے کہی ہے کہ بے شک اگر آج کی نیوز ہے یہ والی کہ اگر امریکہ اپنے نو میٹر مارگیج ریٹ کو کم کرے یا زیادہ کرے، مگر کینیڈا خیال کیا جاتا ہے کہ جون میں اپنے انٹرسٹ ریٹ کو کم کرے گا، اور اس کے بعد ہاؤسنگ مارکیٹ ول ڈیفینیٹلی سور. تو کیا فرماتے ہیں آپ؟
عرفہ جی دیکھیں، آپ کو بھی پتا ہے، ہم کو بھی پتا ہے، جو مارکیٹ کے اندر ڈیلی بیسس کے اوپر چینجز آ رہی ہیں، اور ابھی جو چینجنگ انہوں نے کی بھی ہیں ریسنٹلی، جو چینج آئی ہیں جو کہ امپلیمنٹ ہونی ہے 1 اگست میں. انفلیشن ایک سیپریٹ ہے. انفلیشن کو تو دیکھو ہم لوگوں نے آلریڈی پہلے بھی بولا ہے کہ جتنی مرضی کم ہو جائے، جب تک آپ کو مارکیٹ کے اندر اس کا امپیکٹ نظر نہیں نہ آئے گا، آپ کچھ نہیں کہہ سکتے ہیں. अगर यूएसए ने होल्ड कीप की है, रेट कीप की है, तो इनकी भी मजबूरी है, ये भी कीप करेंगे। ये पॉसिबल ही नहीं है कि आप $5 पे लेके कोई चीज 4.5 पे दे दें इनको, ये पॉसिबल ही नहीं है। आपने उनको फॉलो करना ही करना है, इसके अलावा आपके पास कोई चारा नहीं है। दूसरी बात यह है कि जो चेंजिंग मार्केट के अंदर आ रही है, देखिए 5% का उन्होंने सिनेरियो चेंज किया है। पहले 5% पे 25 ईयर की मोटाइजेशन थी, अब वो 30 ईयर पे ये लेके जा रहे हैं। देखो जिसने 25 ईयर पे की करनी है फीस, उसने 30 ईयर भी उसी ने पे करनी है। सिर्फ ये होगा वक्ती तौर पे उसको थोड़ा सा रिलीफ मिलेगा कि जहां उसकी इंस्टॉलमेंट $2500 बन रही है, वहां पे आज उसकी 2350 या 2400 बन जाएगी, बस ये रिलीफ मिलेगा, इसके अलावा कुछ नहीं है। 20% वालों के लिए यहाँ पे 30% की मोटाइजेशन थी, 30 ईयर की मोटाइजेशन थी, वो 35 ईयर की वो कर रहे हैं। ये सारे के सारे अगस्त 1st से इन्होंने रूल्स इम्प्लीमेंट करने हैं, ठीक है ना। तो ये सारे के सारी चेंजिंग हो रही है। जहां तक ये बात है कि जी डजंट मैटर कि वो करते हैं या नहीं करते, ये एक समझ लें एक नई गोली ये दे रहे हैं। पहले उन्होंने बोला जी हम फरवरी में करेंगे, वहां पे नहीं जी उन्होंने किया, फिर जी हम अप्रैल में करेंगे, नहीं किया। अब जून में भी इन्होंने कुछ नहीं करना, और फिर उन्होंने कहना जी डजंट मैटर क्या होता है क्या नहीं होता, अब हम लोग अक्टूबर में जाकर करेंगे। तो मेरी ये सबसे रिक्वेस्ट है कि इनकी बातों में ना जाए, जो सिचुएशन चल रही है, और आगे ये एक और चीज जो इम्प्लीमेंट करने के लिए जा रहे हैं जी कि हम लोग डिजिटल इनकम वेरिफिकेशन जो सारे के सारे बैंक मिलकर आपस में साइन कर रहे हैं सीआरए के साथ, तो ऑब्वियसली जब ये सारे को सारे रूल्स चेंज हो जाएंगे तो गेम चेंज हो जाएगी। मार्केट तो कंट्रोल में आएगी, लेकिन आप लोग क्वालिफाई नहीं कर पाएंगे, घर नहीं बाय कर पाएंगे। तो अगर किसी का कोई प्लान है तो ये सारी चेंजिंग होने से पहले पहले अपने लिए घर बाय कर लें और उसके अंदर बैठ जाएं। रीजन ये है कि ऑब्वियसली आपने रेंट भी पे करना है। आज अगर आपको कोई प्रॉपर्टी सस्ती मिल रही है और आप वहां पे उसको लेकर बैठ जाते हैं, तो मार्केट में इसी तरह से चलना है, इनके कहने पर ना जाए। अगर आपको 2-3 साल के लिए इंटरेस्ट रेट थोड़ा सा ज्यादा पे करना पड़ रहा है 0.5, तो कोई मसला नहीं है, लेकिन एट द एंड आपको उसका फायदा ही होगा। तो मेरी सबसे ये रिक्वेस्ट है कि ये अगर आपको कोई प्लान है ऐसा इन फ्यूचर घर बाय करने का, तो जंप इन करें मार्केट के अंदर, अपने लिए घर बाय करें और उस घर को लेके बैठ जाए। दूसरी बात ये अर्फा जी कि हमारे जो बहन भाई सेल्फ एम्प्लॉयड है, क्योंकि आजकल उनकी कॉल्स बहुत ज्यादा आ रही है, तो मैं उनके लिए ये बता दूं कि हमारे वो बहन भाई जो 2 साल या 2 साल से ज्यादा से इस बिजनेस के अंदर है ना, बेसिकली ये सारे के सारे रूल्स उनके ऊपर अब लागू होने जा रहे हैं, पहले भी थे, अब ये मजीद उसके अंदर स्ट्रिक्टनेस करने जा रहे हैं। देखिए जितने भी हमारे बहन भाई जो सेल्फ एम्प्लॉयड हैं, जो अपना बिजनेस कर रहे हैं, इनकम तो ये बड़ी अच्छी बना रहे हैं, यही वजह कि ये ज्यादा से ज्यादा रियल एस्टेट के अंदर इन्वेस्टमेंट भी कर रहे हैं। लेकिन आगे जो रूल्स और पॉलिसीज चेंज होने जा रही हैं, उनमें इनको भी इम्पैक्ट पड़ेगा, इनके ऊपर भी इसका असर आएगा, क्योंकि वहां पे इनको डाउन पेमेंट जहां पहले 20% करनी पड़ रही थी, हो सकता है कि इनको 25% या 30% पे वो लेके जाए। तो इन सब के लिए भी ये पॉलिसीज थोड़ी सी स्ट्रिक्ट हो रही है, इसी तरह से इन्वेस्टर के ऊपर भी ये चेंजिंग आएंगी। तो मेरी ये सबसे रिक्वेस्ट है कि अगर कोई हमारा बहन भाई कुछ करना चाह रहा है, तो ऑब्वियसली वो मार्केट के अंदर बैठे हुए हैं, इस वक्त टाइम है, बायर मार्केट है, आप प्रॉपर्टी को बाय करें और उसको होल्ड करें, ठीक है। मजीद इन्फॉर्मेशन के लिए आप कॉल कर सकते हो जी, मेरा नंबर नोट कर लो, शेराज शफीक अकाल मोर्गेज, 416-502-8000, 416-502-8000।
शेराज शफीक आपका बहुत शुक्रिया फॉर बीइंग विद अस एंड थैंक यू वेरी मच फॉर ऑन गोइंग सपोर्ट। मॉर्गेज रेट शेराज शफीक ने कहा कि कहने को, तो पहले भी इन्होंने वैसे एक दफा ये कहा था जब इंटरेस्ट रेट बैलेंस रहे थे, मतलब न कम हुए थे न ज्यादा हुए थे, तो मुझे याद है कि इन्होंने कहा था कि भाई डिपेंड करता है कि इन्फ्लेशन कहां जाती है, तो डोंट एक्सपेक्ट कि इंटरेस्ट रेट इतनी जल्दी कम चले जाएंगे, एक लिहाज से उन्होंने हेड्स अप दिया हुआ है, मगर लेट्स सी, वी होप फॉर द बेस्ट। थैंक यू वेरी मच शिराज शफी।
थैंक यू जी अर्फा जी, जी। और याद रखें कि अगर हम लोगों ने आपकी फाइल को रिव्यू करके एक बार ओके कह दिया, तो हम हमेशा अपने वादे पे पूरा उतरते हैं। ओके जी, अल्लाह हाफिज़।
बहुत शुक्रिया शिराज शफीक से मैंने आपकी बात कराई, और मैं शुक्रगुजार हूं जनाब जलील रहमान साहब हमारे साथ लाइन पे आ गए हैं। सो आई वुड लाइक टू मेंशन कपल ऑफ आवर स्पॉन्सर्स। मोमिन हलाल मीट का भी जिक्र करती हूं, ऑफकोर्स पेट ना पहियां रोटियां तो सब्बे गल्ला खोटियां, इंसान जिंदगी में चला फिरता है, खाना हर एक की जरूरत है। آج منیف اشر صاحب سید منیف اشر میرے ساتھ یہاں اسٹوڈیو میں ہمارے آئے ہوئے تھے. فرد صاحبہ ایک پروگرام کرتی ہیں جس میں انہوں نے سید منیف اشر کو بلایا تھا. وین آئی کیم ٹو کینیڈا بہت پہلے آپ کو یاد ہوگا ایک ذبیحہ حلال میٹ ہوا کرتا تھا اور منیف اشر میں اللہ کی ایک بات ہے کہ اللہ تبارک و تعالی جس کو جان دے زندگی دینے والی اللہ کی ذات ہے, نہ اس کے علاوہ کوئی کسی سے جان کسی کی لے سکتا ہے نہ کسی کو جان دے سکتا ہے. زندگی اور موت صرف قدرت کے اختیار میں ہے. منیف اشر صاحب کا ذبیحہ حلال میٹ ہوا کرتا تھا کینیڈی روڈ پہ, کینیڈی اینڈ کلیرنس کا انٹرسیکشن تھا, سامنے آر ایس والیا کا آفس ہوا کرتا تھا, ایک ویکیوم کلیننگ کی ہوا کرتی تھی, بڑا سیٹلڈ بزنس تھا. اس کے بعد منیف اشر صاحب نے, میں نے ایک جاب شروع کی تھی کمبائنڈ میں, ہی بیکیم مائی مینیجر. پھر امیڈیٹلی آئی واز پوسٹڈ بیک ان مسیساگا اینڈ برمپٹن کے علاقے میں. میرے جو ڈسٹرکٹ مینیجر تھے دیٹ واز جناب پرمندر گل صاحب, اینڈ دین مورس ایک تھا جو میرا مینیجر بنا تھا. منیف اشر صاحب ویری فائن مین, پوئٹری کے حوالے سے آپ جانتے ہیں, ویری اسٹرانگ بزنس مین. پھر ان کی زندگی میں دو تین اتار چڑھاؤ آئے. پہلا اتار چڑھاؤ جس کا میں ذکر کرنا چاہتی ہوں, ہی واز ڈائیگنوزڈ وتھ اے کینسر اور ڈاکٹرز نے ان کو زندگی کے چند دن دے دیے تھے کہ اتنے دن ہیں. اور ماجی جمال صاحب یہاں بلکہ بیٹھے ہوئے ہیں, تو کہتے کہ ای جی ایم میں اس زمانے میں ہوا کرتے ہوتے. تو ماجی بھائی نے مجھے بھی بتایا کہ منیف اشر صاحب میرے پاس آئے اور انہوں نے کہا کہ ڈاکٹرز نے مجھے گن کے دن دے دیے مگر میرا دل کرتا ہے کہ میں عمرہ کرنے کے لیے جاؤں. جی ماجی بھائی کیا کہا تھا؟ السلام علیکم.
السلام علیکم و رحمۃ اللہ وبرکاتہ. بجا فرمایا آپ نے, اور اس کے بعد پھر کیونکہ ہماری اچھی دوستی تھی اس زمانے میں تو اکثر ملا کرتے تھے, تو انہوں نے جب مجھ سے بات کی تو میں نے پھر یہی مشورہ دیا کہ میں نے کہا کہ آپ کا دل چاہ رہا ہے کہ آپ عمرہ کریں. الحمدللہ اللہ کے گھر ہی جا رہے ہیں نا, اگر ڈاکٹر نے دیا آپ جائیں وہاں پہ جا کے عمرہ کر کے.
موت ہوئی تو اٹس اوکے, وہاں اس زمین پہ ہو جائے گی, کوئی مسئلہ نہیں ہے. اللہ تبارک و تعالیٰ نے اس میں ان کو سروائیول دیا. الحمدللہ ڈاکٹرز کی وہ پیش گوئی ختم ہوئی اور کینیڈین ڈاکٹرز کی یہ پیش گوئی تھی, ہی واز گیون سرٹن فیو ڈیز کہ جس میں انہوں نے ڈاکٹر سیڈ کہ ہی ول ناٹ سروائیو. تو بلکہ آج وہ فرد صاحبہ کہہ رہی تھی کہ ایک مشاعرہ بھی انہوں نے اٹینڈ کیا تو انہوں نے کہا کہ میں چند دن کا مہمان ہوں, ایوری بڈی واز سٹنڈ. اس کے بعد آپ کو یاد ہوگا کہ یہ ایک بار آ رہے تھے تھنڈر بے کی طرف سے آ رہے تھے تو ایک ہرن ان کی گاڑی کے رستے میں آ گیا تھا, ان کے بیٹے کی ڈیتھ ہوئی تھی, بڑا شدید ایکسیڈنٹ ہوا تھا. اللہ تبارک و تعالیٰ نے اس میں بھی ان کو زندگی دی, اور بھی زندگی کے مسائل آئے ہوں گے. اللہ تبارک و تعالیٰ انہیں زندگی دے, صحت دے اور تندرستی دے. یقیناً قرآن پاک میں بھی پڑھتی ہوں, قرآن پاک آپ بھی پڑھتے ہیں. آج بڑی پیاری انہوں نے ایک آیت کو جب پڑھا تو مجھے واقعی میرا ایمان تازہ ہو گیا کہ قرآن پاک ایک ایسی کتاب ہے جس کو جتنی بار ہم پڑھتے ہیں مگر انفارچونیٹلی ہم قرآن کے معنی پہ غور نہیں کرتے. قرآن کے معنی اس موٹیویشنل ایز ویل, یہ سبق آموز بھی ہے جس میں ہم کو پرانے لوگوں کی کہانی بارے میں بتایا جاتا ہے کہ ان کے ساتھ ہوا تھا. قرآن ہمیں بار بار یہ بات کہتا ہے کہ اللہ تبارک و تعالیٰ, بہت سے لوگ جو اعتقاد نہیں کرتے وہ یہ سمجھتے ہیں کہ جب ہماری ہڈیاں گل چڑھ کے بھوسا ہو چکی ہوں گی, مٹی میں مٹی بن جائیں گی, تو کیسے ہماری ہڈیوں کے اوپر گوشت چڑھا دے گا؟ اللہ تعالیٰ کہتا ہے کہ وہ جس نے پہلی بار گوشت چڑھایا تھا وہ دوسری بار بھی زندگی دے گا. اور اللہ تبارک و تعالیٰ کہتا ہے کہ انہوں نے آج وہی ایک, میں نے کہا اللہ کرے کہ میری اور آپ کی کمپنی ایسے لوگوں میں رہے, ڈونٹ ان چیزوں کا مذاق مت اڑائیے گا, دوستی ایسے لوگوں کے ساتھ کرے, ہنسیں بولیں, مزاح بھی ہوتا ہے, فلم کی بات بھی ہوتی ہے, گیت کی بات بھی ہوتی ہے, مگر وہاں پہ ایک بات چیت ہمارے جو مینوئل آف لائف ہے قرآن کی بھی ہونی چاہیے. یعنی آف کورس میں بھی پڑھتی ہوں, وہ ہے کہ یا ایھا الذین آمنوا استعینوا بالصبر والصلاۃ, کہ اے مسلمانوں قوت پکڑو, ثابت رہنے میں ثابت قدم رہو اور نماز سے, بے شک اللہ صبر کرنے والوں کے ساتھ ہے. اور آگے پھر اللہ تعالیٰ کہتے ہیں کہ جو لوگ شہید ہوئے ان کو مرا ہوا مت کنسیڈر کرو, وہ اللہ کے پاس زندہ ہیں. ایک اور چیز ہے جس میں بڑی خوبصورت, یہ آیت نمبر 153 سے لے کے 158 سورۃ البقرہ کی آیت ہے کہ اللہ تبارک و تعالیٰ ہم کو آزماتے ہیں, بہت طریقوں سے آزماتے ہیں. قریش نے اس زمانے میں یہ کہا کہ آپ صلی اللہ علیہ وسلم کیا بات ہے, سارے مسلمانوں کو ہی آزماتے ہیں, سارے کے سارے غریب ہیں. اللہ تبارک و تعالیٰ قرآن میں کہتے ہیں اور وَلَنَبْلُوَنَّكُمْ بِشَيْءٍ مِّنَ الْخَوْفِ وَالْجُوعِ, البتہ ہم آزمائیں گے تم کو ایک ڈر سے, خوف سے, وَالْجُوعِ اور بھوک سے, وَالنَّقْصِ الْأَمْوَالِ اور مال کے نقصان سے, اور جانوں کے نقصان سے, اور میووں سے. اور مگر جو صبر کریں گے اللہ ان کے ساتھ ہے. وہ لوگ جو مصیبت کے وقت میں ثابت قدم رہتے ہیں اور کہتے ہیں آف کورس اگر میں نے یہ گنوا دیا اللہ کا تھا, اللہ کی طرف لوٹ ہو گیا, ان کے اوپر اللہ کی طرف سے شاباش اور رب کی مہربانی. اولئک هم المهتدون, یہی وہ لوگ ہیں جو راہ پائیں گے. میں نے آپ سے کہا نا کہ قرآن کو پڑھنے کے بعض اوقات موٹیویشن بھی ملتی ہے, اینڈ یہ میری آج کی ظاہر میں نے بھی بیسیوں بار اس آیت کو پڑھا ہے, مگر آج کے میرے سبق میں ہے کہ میں نے اس کو زبانی یاد کرنا ہے تاکہ میں چلتے پھرتے اپنی یاد دہانی اس کے بارے میں کر سکوں. مگر بعض اوقات ہم پاکستان میں رہتے ہوئے اسلامک اسٹیٹ آف پاکستان کا جب ہم تذکرہ کرتے ہیں, دا سیڈسٹ تھنگ از کہ وہاں کے لوگ قرآن کو انڈرسٹینڈ نہیں کرتے. ہم ایک دوسرے کے کردار کو بھی اچھالتے ہیں جس کو اللہ تبارک و تعالیٰ نے شدت سے منع کیا. ہم ایک دوسرے کے کردار کو اچھالنے کے بعد اب تو نیکڈ ویڈیوز بھی ہیں, حالانکہ ان کا نہ تو تذکرہ ہونا چاہیے نہ ان کے بارے میں بات ہونی چاہیے. ہم غیبت بھی بے انتہا کرتے ہیں, ہم کسی کو لیٹ ڈاؤن کرنے کے لیے, نیچا کرنے کے لیے, ہم ہر حربہ آزمانے کے لیے تیار رہتے ہیں. رزق اور موت صرف اللہ کی طرف سے ہے. کسی کو نیچا دکھانے سے نہ تو مجھے عزت مل سکتی ہے, عزت وہ ہے کہ اگر میرے مرنے کے بعد میری کسی ایک اچھی چیز کو یاد رکھتے ہوئے اچھے لفظوں میں یاد رکھا جائے. اگین میں نے اگر اس کا تذکرہ کیا ہے تو میرا رول ماڈل ہے, چاہے حدیث ہے چاہے قرآن ہے, میرا مینول آف لائف ہے. میں نے آپ کے ساتھ ایک دن پہلے بھی ذکر کیا تھا کہ صحابہ کرام کے دور میں جب صحابہ کرام ایک دوسرے سے جدا ہوا کرتے ہوتے تھے, سورت والعصر کو پڑھا کرتے تھے کہ قسم ہے زمانے کی کہ بے شک انسان خسارے میں ہے, بے شک اللہ ان کے ساتھ ہے جو حق کے اوپر اور صبر کے ساتھ زندگی گزارتے ہیں. یہ احاطہ کرتا تھا صحابہ کرام اس زمانے. آپ اس کو گوگل کر کے دیکھ لیجئے گا, اب تو گوگل آپ کو ہر بات کا جواب بھی دیتا ہے. اب میں ملاقات کی طرف لے کر کے بڑھتی ہوں. میرے ساتھ جناب حسن عسکری صاحب ہیں اور ان کے ساتھ بات کرنے سے پہلے میں ڈیفینیٹلی ذکر کرنا چاہتی ہوں جناب جلیل الرحمان صاحب کا, جید صحافی ہیں. سر آپ کا بہت شکریہ فار بینگ ود اس. السلام علیکم سر.
وعلیکم السلام. اور ڈاکٹر صاحب کا میں خاص طور پہ شکریہ ادا کرتا ہوں کہ میری پہلی ہی دعوت کو انہوں نے لبیک کہا اور ہمارے پروگرام میں تشریف لائے. ڈاکٹر صاحب اپنی ذات میں ایک پوری یونیورسٹی ہیں اور دفاعی تجزیہ نگار, سیاسی تجزیہ نگار اور انگریزی اخبارات اور اردو اخبارات میں تسلسل کے ساتھ کالم لکھتے ہیں, مضامین لکھتے ہیں, اور امریکن تھنک ٹینک کے جو اراکین ہیں ان کے ساتھ رابطے میں ہیں. امریکی تمام پالیسی اور پاکستان کی تمام خارجہ اور دفاعی پالیسیوں کے اوپر ان کی مکمل دسترس ہے اور مکمل آگاہی ہے ان کو. تو آج میں بھی ان کو اپنے اس پروگرام میں خوش آمدید کہتا ہوں اور آج کی ان کی اس محفل سے فائدہ اٹھاتے ہوئے, کیونکہ مجھے یاد آ رہا ہے ڈاکٹر صاحب کہ آپ کے ساتھ ہی دو دفعہ ایران کا دورہ کیا ہے, تو یہ جو ابھی صورتحال چل رہی ہے اور پاکستان کا جو اب تک کردار رہا ہے فلسطین کے جو شہدا ہیں ان کے بارے میں اور جو جینوسائڈ کی گئی, اور خاص طور پہ ابھی جو ایران نے سٹرائک کی ہے ڈرون اور میزلز کی, اس کے بعد یہ جو خطہ ہے جس میں ہم رہتے ہیں اس کے اوپر اس کے کیا اثرات مرتب ہوں گے؟ آپ کی تو بڑی گہری نظر ہے, یہ ہمیں بتائیے آج.
دیکھیے اس وقت ایک غیر یقینی صورتحال ہمیں نظر آ رہی ہے. اس کی بنیادی جو وجہ ہے وہ یہ ہے کہ اگر اسرائیل کوئی بھرپور ایران پہ حملہ کرتا ہے تب تو صورتحال بگڑے گی مڈل ایسٹ کی, اور پھر اس کا جو نیگیٹو اثر ہے وہ پاکستان جو کہ نیبرنگ سٹیٹ ہے ایران کا اس پہ ہوگا, کیونکہ جو اس کے اقتصادی اثرات ہیں وہ مڈل ایسٹ سے باہر دوسرے ممالک پر ہوں گے, جس میں آئل کی پرائسز کا ایک بڑا فیکٹر ہے جو غریب ممالک کے لیے زیادہ مسائل پیدا کرتا ہے. اور پھر دیکھنا یہ ہے کہ امریکہ کس حد تک اسرائیل کے حق میں آنے کو تیار ہو سکے گا, کیونکہ امریکہ کی پریزنس مڈل ایسٹ میں ہے, ان کی سینٹرل کمانڈ کا ہیڈ کوارٹر دوحہ میں ہے, اور ایران کو ماضی میں یہ کافی پریشانی رہی کہ جو ارد گرد کے ممالک ہیں ان کی سرزمین کہیں امریکہ نہ استعمال کرے. انہوں نے پاکستان سے یہ بہت پہلے ایک ایشو ریز کیا تھا, اور پاکستان نے ہمیشہ یہ کمٹمنٹ دی ہے ایران کو کہ پاکستان کی سرزمین جو ہے وہ امریکہ اس کے خلاف استعمال نہیں کر سکے گا، ہم اس کی اجازت نہیں دیں گے، یہ حکومت پاکستان نے ماضی میں وعدے کیے ہیں. تو اس وقت ویٹ اینڈ سی کی سچویشن ہے، اور امید یہی کرتے ہیں کہ یہ سچویشن زیادہ کنٹرول سے باہر نہیں جائے گی.
بہت شکریہ ڈاکٹر صاحب، میں بھی آپ کا شکریہ ادا کرنا چاہتی ہوں کہ آپ میرے ساتھ شامل ہیں، اور آف کورس پاکستان کی صورتحال کو تو ہم بعد میں ڈسکس کریں گے کہ اب ایران کو کارنر کرنے کے لیے یقیناً پاکستان سے امریکہ ہر طرح سے پریشر بھی ڈالے گا کہ ڈائریکٹ ایکسیس دی جائے، اس کے بارے میں ہم آپ سے بات کریں گے. مگر آپ دفاعی تجزیہ نگار ہیں، آپ انٹرنیشنلی لکھتے بھی ہیں، آپ امریکن تھنک ٹینکس کا حصہ بھی ہیں. مجھے ہپوکریسی کے بارے میں سمجھ نہیں آ رہی کہ ایک طرف امریکہ یہ کہتا ہے، امریکہ اپنے اندر بھی جنگ کا شکار ہے، ا کائنڈ آف خانہ جنگی امریکہ میں بھی ہے کیونکہ الیکشن نومبر میں ایکسپیکٹ کیے جا رہے ہیں، مگر امریکہ ایک طرف یہ کہتا ہے کہ وہ اس معاملے کو ایسکلیٹ نہیں ہونے دینا چاہتا، بٹ آن دا ادر سائڈ امریکہ اسرائیل کو ہر طرح کی یقین دہانی بھی دلا رہا ہے کہ ہم تمہارے پیچھے کھڑے ہیں، اور بنجامن نتن یاہو ٹو اسٹیٹ فارمولے پہ کسی حد تک بھی ایگری نہیں کرتے. میں یہ کہتی ہوں کہ جانوں کے بچاؤ کے لیے لازمی ہے، چلیے وی ہیو ٹو گو فار سم تھنگ، بٹ یہاں پہ آپ کیا کہتے ہیں؟ اور جب یہ ایران نے اگر اپنے میزائل داغے تو چلیے جی میں مانتی ہوں کہ امریکہ وہاں موجود تھا، فرانس نے اپنا اثر دیا، تو مغربی ممالک ہیں، اردن نے جو رول پلے کیا، اور کل سعودی عربیہ نے بتایا کہ انہوں نے بھی انٹرسیپٹ کیا کچھ ایک میزائلز کو، تو یہاں پہ آپ کیا فرمائیں گے کہ مسلم ورلڈ کا کیا رول ہے ٹو سنب ایران؟
دیکھیے، ایک تو یہ ہے کہ امریکہ کے کردار میں تو آپ کو تضاد نظر آتا ہے، جو اخلاقیات اور اصول ہیں ہوتے ہیں وہ انٹرنیشنل پالیٹکس میں کم ہی آپریٹ ہوتے ہوئے نظر آتے ہیں، اور خاص کر امریکہ کے کردار میں ہیں. جہاں تک مسلم ممالک کا تعلق ہے، مسلم ممالک نے اس سلسلے میں، یعنی جو غزہ کا معاملہ ہوا ہے، اس میں بہت ہی افسوسناک جو ہے مسلم حکومتوں کا رویہ رہا ہے، کیونکہ جو عام شہری جو ہے، عام شہری تو جو تھا یا ہے وہ سپورٹ کرتا ہے غزہ اور حماس کی جد و جہد کو، لیکن مسلم ممالک کی حکومتیں جو ہیں وہ ایک طرح خاموشی سے بیٹھ کر اپنی سیاسی مصلحتوں کے حوالے سے کام کر رہی ہیں، جس کی وجہ سے مسلم ممالک کا کردار اس سارے معاملے میں ہمیں منفی ہی نظر آیا ہے.
بہت شکریہ سر. میں بڑی اردن کے بارے میں بڑی حیران ہوں کہ فلسطین میں کہا جاتا ہے کہ ہر پانچ میں سے ایک، سوری اردن میں ہر پانچ میں سے ایک شخص جو ہے اس کا تعلق فلسطین سے ہے. ایون جو اردن کے شاہ دوم ہیں، ان کی وائف جو ملکہ رانیہ ہیں، ان کا تعلق بھی فلسطین سے ہے. تو کیا وجہ ہے کہ فلسطین کی غزہ کو بالکل بنجر کر کے رکھ دیا گیا ہے، اور جس کو اب ویسٹرن میڈیا نے بھی دکھایا ہے، اور ویسٹ میں سے بہت سے لوگ ان کے حق میں بات بھی کر رہے ہیں، تو کیا ہے لبنان کو کہ لبنان، سوری اردن جو ہے وہ کیوں اس پہ آنکھیں بند کیے ہوئے؟
دیکھیے، اردن ہے یا سعودی عربیہ، اسی طرح کے جو کنزرویٹو عرب سٹیٹس ہیں، ان کا دار و مدار امریکہ پہ اتنا زیادہ ہے کہ وہ اس پالیسی سے ہٹنا نہیں چاہتے جس سے کہ امریکہ کی ناراضگی ہو. اردن نے جو کام دکھایا ہے وہ یہ ہوا ہے کہ جو میزائل اردن کی سرزمین کے اوپر سے گئے ہیں ان کو انہوں نے انٹرسیپٹ کیا ہے، اور انٹرسیپٹ کرنا ایک طرح کی اسرائیل کی مدد ہے، کیونکہ وہ جتنے بھی فائر ہوئے ہیں، یہ چاہے ڈرون اٹیک ہوا یا میزائل فائر ہوئے ایران سے، وہ ٹارگٹ پہ گئے ہیں. ان میں سے ایک بھی ایسا میزائل نہیں ہے جو ٹارگٹ سے ادھر ادھر گرا ہو. تو لہذا اگر اردن کی سرزمین کے اوپر سے یہ گزر رہے تھے تو اس سے ظاہر ہے کہ وہ اردن کے لیے نہیں تھے، لیکن اردن کی حکومت ایک پرو امریکہ حکومت سمجھی جاتی ہے، اور وہ اپنی بقا کے لیے جو ہے امریکہ پہ اتنا دار و مدار کرتی ہے، کیونکہ سیریا کے سلسلے میں بھی اردن کا رول ایک پرو امریکہ رول رہا ہے. تو تو مسلمان ممالک کی بدقسمتی یہ ہے کہ ان میں سے اچھے خاصے ممالک جو ہیں وہ اتنے پرو امریکہ ہیں کہ وہ حماس کو، حزب اللہ کو اور ایران کو اپنے لیے زیادہ خطرہ سمجھتے ہیں بنسبت اسرائیل کے.
بہت شکریہ ڈاکٹر صاحب. میں اگلے سوال ایران کی طرف بڑھنے سے پہلے، میں دس از ویری انفارچونیٹ اباؤٹ غزہ کہ ایک سائڈ پہ آپ اردن کہہ رہے ہیں اور اردن ظاہر ہے وہ آشیرواد، امریکہ کے آشیرواد کے انڈر ہے، دوسری سائڈ پہ اگر آپ مصر میں آ جاتے ہیں تو صدر سیسی جو ہیں وہ بھی امریکہ کے ہی اپوائنٹڈ شخص ہے. اس میں کچھ فرمانا چاہیں گے آپ؟
جی بالکل، آپ نے صحیح کہا کہ ایجپٹ کا بھی دارومدار امریکہ پہ، سی سی کی حکومت کا دارومدار امریکہ کی اقتصادی سپورٹ پہ ہے. اس کی وجہ سے صرف انہوں نے اتنا ضرور کیا ایجپٹ والوں نے کہ جو بارڈر ان کا رفا کا ہے وہ وقتاً فوقتاً کھولا، جس سے کہ تھوڑی بہت جو ہے ویلفیئر اور جو ڈیولپمنٹ کی جو مدد تھی وہ وہاں محدود پیمانے پر انہوں نے جانے کی اجازت دی. لیکن وہ بھی جو ہے ان جو ریڈیکل فورسز جن کو کہا جاتا ہے، جس میں حماس ہے، حزب اللہ ہے اور ایران ہے، وہ ان سے زیادہ خائف ہیں بنسبت اسرائیل کے.
بہت شکریہ ڈاکٹر صاحب. اب میں، آپ دفاعی تجزیہ نگار بھی ہیں اور اس لحاظ سے آپ کے آرٹیکلز اراؤنڈ دی ورلڈ جاتے ہیں. ایران نے ڈرونز کی ٹیکنالوجی کو جتنا ماسٹر کیا ہے، دو بار ایسا ہوا کہ امریکہ کے ڈرونز نے جب ایران پہ حملہ کرنا چاہا تو انہوں نے ان ڈرونز کو گرایا نہیں، تباہ نہیں کیا، بلکہ ان کے کمپیوٹرز کو ہیک کر کے ان ڈرونز کو آسانی سے ایران کی سرزمین پہ اتار لیا گیا. اب امریکہ نے اس کے بعد ڈرون دوبارہ بھیجا نہیں، بیکاز دے ہیو فل کنٹرول آن دس ٹیکنالوجی. کچھ فرمائیں گے اس کے بارے میں؟
جی یہ بات قابل ستائش ہے، کیونکہ ایران پر پہلے یونائیٹڈ نیشن کی سینکشنز تھیں جو اب ختم ہو گئی ہیں، لیکن امریکہ کی سینکشن ایران پہ اب تک چل رہی ہیں. ان پابندیوں کے باوجود انہوں نے جو ڈرون ٹیکنالوجی اور میزائل ٹیکنالوجی میں کمال کامیابی حاصل کی ہے. جو بات میں نے ابھی کہی تھی کہ انہوں نے جو ڈرون فائر کیے اور میزائل چلائے، ان میں سے ایک بھی جو ہے یونٹ جو ہے وہ اپنے ٹارگٹ سے ادھر ادھر نہیں ہوا، سب کے سب اسرائیل کی طرف گئے. وہ ان کا جو اسرائیل کا جو سیکیورٹی میزائل سیکیورٹی ڈوم ہے، اس نے بہت سے ان کو ڈرون کو اور میزائل کو روکا. لیکن اس کی اسٹریٹجی بھی ایران نے اچھی اڈاپٹ کی کہ طریقہ کار یہ ہوتا ہے کہ اگر آپ کے پاس سیکیورٹی ڈوم ہے جو کہ اسرائیل کے پاس ہے، تو آپ اتنی تعداد میں فائر کرتے ہیں جس کی وجہ سے اس میں سے 10-15% وہ کراس کر کے ٹارگٹ پہ پہنچ جاتے ہیں. اور یہی ٹیکنیک جو ہے ایران نے استعمال کی. تو میں سمجھتا ہوں کہ انہوں نے جو ہے ٹیکنالوجی کے علاوہ جو ٹیکنیک تھی وہ اس طرح استعمال کی کہ انہوں نے یہ ثابت کیا کہ مسلمان ممالک میں کم از کم ایک ملک ایسا ہے جو اسرائیل کے ساتھ ٹکرا سکتا ہے اور اسرائیل کو چیلنج کر سکتا ہے، کیونکہ باقی ممالک میں تو غالباً اتنی ہمت نظر نہیں.
جب آپ یہ بات کر رہے ہیں نا تو مجھے ایک دم سے پروپیگنڈا کا خیال آیا. پروپیگنڈا کا جب میں نے خیال کیا، ویسٹرن میڈیا میں ون آف دا چینل، آپ کو پتا ہی ہوگا یوکرین کی وار کے بعد آر ٹی کو بلاک کیا گیا، ایون کینیڈا میں آر ٹی کو، رشین ٹیلی ویژن کو، رشین فیڈز کو بلاک کیا گیا. دے ڈونٹ لیٹ ادرز بی لسن، یعنی ان دوسروں کی بازگش یا آواز کو سنائی نہیں، صرف انہیں پرو جو ہیں ان کی آواز کو سنایا جاتا ہے. آج سی این این کی اگر ہم بات کرتے ہیں تو سی این این پوری دنیا میں ایک میڈیا، الجزیرہ، آئی ایم سوری، میں تھوڑی سی اس کی بیک گراؤنڈ لازمی دینا چاہتی ہوں. اور آپ کو یاد ہوگا کہ جب قطر کو انہوں نے سائڈ لائن کیا تھا اور بلاک کیا تھا، تو قطر کو کہا گیا تھا کہ الجزیرہ کو بند کر دیا جائے. شکر ہے کہ نہیں بند ہوا تھا، ایک ٹکر کے اوپر ایک ہے، وچ از ناٹ آف دیٹ اسٹرینتھ وٹ سی این این از. پروپیگنڈا بڑا رول پلے کر رہا ہے آج کی پالیٹکس پہ، اور آئی تھنک از دا بگیسٹ ہتھیار ہے لوگوں کے دماغوں کو کر. اگر میں پیچھے چلی جاتی ہوں تو پاکستان اور ایران کے تعلقات بڑے اچھے تھے. پھر کچھ تھنک ٹینکس نے, جس میں پاکستانی بھی شامل ہیں, امریکن تھنک ٹینکس ہیں, جنہوں نے ایک پروپیگنڈا اور لائن آف آرٹیکل, سیریز آف آرٹیکل شروع کی, جس میں آج پاکستان اور ایران کے تعلقات اس نہج پہ کھڑے ہیں. اور آج جب ایران نے اٹیک کیا ہے تو اگین پروپیگنڈا ود ان پاکستان شروع ہو گیا. ہم اپنا حال تو درست کر نہ سکے, مگر اب ہم دجال کا ذکر کر رہے ہیں کہ وہ بھی ایران سے پیدا ہوگا, اور یہ ایران نے اٹینشن چینج کی ہے فرام غزہ ٹو, حالانکہ ایران نے تو فتویٰ بھی دیا کہ وہ ڈیفینیٹلی چاہتا ہے کہ شیعہ سنی کے درمیان کم ہو اور ہمارا ایک پلیٹ فارم ہو جس میں مسلمان ممالک اکٹھے ہوں. اب یہ پروپیگنڈا کیا رول پلے کر رہا ہے, کس جگہ پہ لے کے جائے گا یہ مسلم امہ کو؟
دیکھیے, پروپیگنڈا تو آج کل کی جو جنگ ہے اس کا ایک اہم حصہ ہے.
سکس وارفیئر ہے سر,
تو یہ جو ہے اس کو جو ہے ممالک استعمال کرتے ہیں اپنے ایجنڈے کو آگے بڑھانے کے لیے, اور اس کے لیے جو بڑی بڑی چینلز ہیں وہ بھی وہ اپنے ملک کا جو فریم ورک ہوتا ہے فورن پالیسی کا اس کے اندر رہ کر جو ہے وہ گفتگو کرتے ہیں. تو سی این این جو ہے وہ امریکہ ڈپارٹمنٹ آف اسٹیٹ اور پینٹگون کے فریم ورک کے اندر رہ کر جو ہے وہ معاملات کو آگے چلاتا ہے. اسی طرح مسلم ممالک میں ایران کے خلاف ایک پروپیگنڈا موجود ہے. اس کی وجہ یہ ہے کہ بہت جتنے کنزرویٹو اسلامک کنٹریز ہیں وہ ایران سے ان سیف اپنے آپ کو سمجھتے ہیں, کیونکہ ایران جو ہے نظریاتی طور پر وہ یہ سمجھتا ہے کہ جو یہ کنزرویٹو عرب سٹیٹس ہیں یا مونارکیکل نظام ہے وہ اسلام کی روح کے مطابق نہیں ہے, جس کی وجہ سے ہم نے یہ دیکھا ہے کہ جو کنزرویٹو عرب سٹیٹس ہیں وہ اچھا خاصا پیسہ اس بات پہ خرچ کرتے ہیں کہ ایران کا امیج جو ہے مسلم ممالک میں خراب ہو. لیکن اس کے باوجود میں سمجھتا ہوں کہ موجودہ کاروائی جو ایران نے کی ہے اس کی وجہ سے اس کا جو امپیکٹ ہے وہ کافی حد تک مسلم ممالک میں گیا ہے, کیونکہ جو عام آدمی کا رویہ ہے یا آپ یوں کہیے کہ جو سڑکوں پہ عام آدمی گھومتا ہوا نظر آتا ہے اس نے ایران کے اس کوشش کو جو ہے اچھی نظر سے دیکھا ہے.
ڈاکٹر صاحب میرا
اس میں
جی جی آپ
میں ایک اضافہ کرنا چاہوں گا اور ریکارڈ کی بات آپ سے کرنے لگا ہوں کہ یہ ہماری تاریخ میں لکھا ہے کہ جب پاکستان کا قیام عمل میں آیا تو سب سے پہلے ایران نے ہمیں تسلیم کیا. اب اس کے بعد 1965 کی جنگ ہوئی تو ہمارے طیارے ایرانی ہوائی اڈوں پہ چلے گئے, وہیں سے اٹھتے تھے وہیں پہ لینڈ کرتے تھے. اب ایران اور پاکستان کے درمیان جو گیس پائپ لائن کا منصوبہ ہے یہ پچھلے 10-15 سالوں سے زیر التوا ہے, اور امریکی بالادستی کی وجہ سے, امریکی پریشر کی وجہ سے اس منصوبے کو ابھی تک عملی جامہ نہیں پہنایا جا سکا. اور اب دیکھیں یہ جو اب ایران اور اسرائیل کا جو معاملہ ہے, جو کشیدگی ہے, اس تناظر میں یہ دیکھیں کہ صدر آصف علی زرداری صاحب نے ایرانی صدر ابراہیم صاحب کو 2 روزہ دورے کی دعوت دی ہے, وہ 22 اپریل کو تشریف لائیں گے. تو اس دورے کو آپ کس نظر سے دیکھتے ہیں کہ اس دورے کا کیا امپیکٹ ہوگا اس پورے خطے پہ جس میں ہم ہیں, افغانستان ہے, مڈل ایسٹ ہے خاص طور پہ, تو یہ اس دورے کے کیا اثرات مرتب ہوں گے؟
دیکھیے, پاکستان اور ایران کے تعلقات میں اونچ نیچ چلتی رہی ہے. یہ درست ہے کہ ایران سب سے پہلا ملک تھا جس نے پاکستان کو ریکگنائز کیا اور اس نے ایران نے سپورٹ کیا ہے, 65 کی جنگ ہو, 71 کی جنگ ہو, لیکن یہ ہے کہ وقتاً فوقتاً ٹیررزم کے حوالے سے پاکستان اور ایران میں چپکلش وقتاً فوقتاً پیدا ہوتی رہی ہے. اب جو وزٹ ہو رہی ہے ایران کے صدر کی پاکستان کی, اس میں جو ہمیں چیزیں نظر آ رہی ہیں وہ ایک تو یہ ہے کہ ایران چاہتا ہے کہ پاکستان سے اس کے تعلقات میں جو یہ ٹیررزم کے حوالے سے, کیونکہ جو ٹیررسٹ گروپس ہیں وہ بارڈر کراس کرتے ہیں, ایرانی بلوچستان جسے سیستان وہ کہتے ہیں, سیستان سے پاکستانی بلوچستان میں آ جاتے ہیں, اور پاکستانی بلوچستان کے بہت سے لوگ جو پاکستان میں دہشت گردی کرتے ہیں وہ ایران کو کراس اوور کر جاتے ہیں. तो एक तो कोशिश अब इनकी ये है कि बॉर्डर कोऑपरेशन को बढ़ाया जाए, दूसरा ये है कि ईरान पे अब भी सैंक्शन मौजूद हैं अमरीका की, तो ईरान की ये कोशिश है कि उसके तजारती ताल्लुकात इस किस्म के हों, खासकर नेबरिंग स्टेट्स के साथ हों, जिसकी वजह से उसकी जो माली मुश्किलात हैं वो कम हो जाएं। तीसरा फैक्टर इसका ये है कि ईरान की हुकूमत चाहती है, जिसका आपने तस्करा किया है, कि गैस पाइपलाइन मुकम्मल हो, और बल्कि अब पाकिस्तान की एक मजबूरी है कि उसको गैस पाइपलाइन पे इस साल काम करना पड़ेगा, क्योंकि 2013 में पाकिस्तान के उस वक्त के सदर जो आज के सदर हैं जरदारी साहब ने एक मायदा साइन किया था मार्च 2013 में, जिसके तहत अगर 2024 तक पाकिस्तान ने पाइपलाइन ना शुरू की तो ईरान पाकिस्तान से जुर्माना जो है वो डैमेजेस तलब कर सकता है, और ईरान ने ये बात पाकिस्तान को बता दी है कि ये मामला वो इंटरनेशनल कोर्ट ऑफ जस्टिस में ले जा सकते हैं पाकिस्तान के खिलाफ। तो ये भी कोशिश इस वक्त पाकिस्तान में है कि पाइपलाइन को शुरू किया जाए, लेकिन अमरीका का पाकिस्तान पे दबाव है। पाकिस्तान की माली सूरत हाल कुछ इस किस्म की है कि पाकिस्तान अपनी जेब से वो पाइपलाइन नहीं बना सकता। पाकिस्तान की कोशिश ये है कुछ फाइनेंशियल सपोर्ट